बहुत वो जो डिग्रीज दिखाते हैं वो तो बहुत हाई लेवल की होती है, मसलन अभी नैनो मिसगाइडेड हो। ويقولون متى هذا الوعد ان كنتم صادقين, और फिर वो मोमिनीन से कहते हैं अगर तुम सच्चे हो तो बताओ ये जो वादा कयामत है ये कब पूरा होगा। यहाँ जो है सूरह यासीन का ये जो हिस्सा है फिर दोबारा जो है मसले कयामत को पेश करने जा रहा है। जैसे कि यानी हमने शुरू में कहा था कि इस सूरह का जो बुनियादी फोकस जिन टॉपिक्स के ऊपर है वो उसूल दीन से रिलेटेड हैं, और उसमें तौहीद जो है, अदल नबुवत और माआत, यानी खासकर जो है नबुवत भी नहीं बल्कि तौहीद अदल व माआत के ऊपर ज्यादा फोकस किया है, अगरची जो है नबुवत और इमामत को भी इसके अंदर है। तो यानी मुकम्मल तौहीद जो पांच उसूल है, पांचों के पांच इसके ऊपर डिस्कस हो रहे हैं, गरची ज्यादा फोकस जो है पहले तीन के ऊपर है। वो ये क्वेश्चन करते हैं ये वादा कब होगा जो मुजरिमों से किया गया है और सालिहीन से भी किया गया है, यानी दोनों से ये एक प्रॉमिस की गई है कि भाई ये जो हम उनसे प्रॉमिस करते हैं कि ये कयामत आएगी तो तुम लोग जो अपने क्रिमिनल एक्टिविटी है उसकी तुम्हें सजा मिलेगी, पनिशमेंट होगी, और जो अच्छे काम कर रहे हैं उनके लिए भी जो है वहां पर जजाए खैर होगी। असल में ये है कि ये जो तर्ज है उनका मता हाज़ल वाद ये कब होने वाला है, असल में वो डेट पूछ रहे हैं, वो कह रहे हैं कौन सी डेट को होगा ये, वो समझ रहे हैं अभी भी यानी कयामत के बारे में उनका जो परसेप्शन है वो मटेरियलिस्टिक है, वो समझ रहे हैं कि इसकी कोई कोई दिन होगा, कोई साल होगा, कोई कोई मंथ होगा, कोई टाइमिंग होगी, तो वो जो है ना इनको एडवांस पता होगा इन लोगों को, तो पूछ रहे हैं कि अच्छा ये तो बताओ कि उसकी डेट क्या है, किस साल में होगा ये, कितने अरसे के बाद है। तो ये रिफ्लेक्ट कर रहा है मता यकुलून मता हाज़ल वाद इन कुंतुम सादिकीन, तो वो उसके लिए प्रिपरेशन करना चाह रहे हैं वगैरह वगैरह। अल्लाह ताला ने अभी ये हिकमत है कि बास चीजें अल्लाह ताला की पोशीदा हैं, यानी कयामत जो है नहीं पता हमें कब आएगी, अच्छा इमाम का जहूर नहीं पता हमें, अलामत मौजूद है हमारे पास, कयामत की भी अलामत है, मतलब कयामत की अलामत यह है कि इमाम का जहूर पहले होगा कयामत से, ये एक बड़ी अलामत है हमारे पास। कयामत के बारे में कहिए कब कयामत आएगी, कल सुबह आ सकती है, नहीं आ सकती है, कहाँ कल सुबह अगर आ सकती है तो इसका मतलब ये है कि आज रात को इमाम का जहूर होना चाहिए, इट्स मीन ये होगा, अगर कल सुबह आती है और सुबह लंबी होगी तो हाँ उससे पहले इमाम का जहूर होगा, ये सबसे बड़ी अलामत। इमाम के जहूर के बारे में भी अलामात दी गई हैं, लेकिन जो होता है ना कि वाजे को डेट फिक्स की गई हो कि फला इस साल के फला महीने के फला, ये नहीं है, और यही चीज ये क्वेश्चन कर रहे हैं कि भाई ये बताओ तो सही, क्योंकि बुनियादी जो इशू है इनके सामने वो ये है कि वो लाइफ आफ्टर डेथ या जो है वही हयात जो है ना जिंदगी मौत के बाद की जो जिंदगी का कॉन्सेप्ट है वो क्लियर नहीं है, वो इसको एक्सेप्ट नहीं कर रहे हैं, और उनके सामने जब कहते हैं जी कि फिर से जिंदा होके आ जाओगे तो ये बड़े परेशान होते हैं, और बाज़ औक़ात मजाक के लिए भी जैसे कहते हो ना मजाक करने के लिए भी कहते हैं अच्छा ये कब होने वाला है जरा बताओ तो सही तुम लोगों को, अगर इतना तुम लोग कहते हो कि तुम फिर लाए जाओगे, उठाए जाओगे, हिसाब किताब होगा, पूछा जाएगा, पनिशमेंट होगी, सजा देंगे, जजा देंगे, तो कहते यार हो कब रहा है ये बातें इतनी सारी कर रहे हो, एक स्टाइल होता है वो भी इसके अंदर रिफ्लेक्ट कर रहा होता है, क्योंकि उनके जहन में ये है कि मरने के बाद हम तो मिट्टी में जाते हैं, बिल्कुल एक खत्म हो जाते हैं, पाउडर बन जाते हैं मिट्टी के साथ घुल मिलकर, और ये जब इनके सामने बिल्कुल ही एक ऐसी चीज जो देखें आदमी मुशाहिदा कर रहा है ना, उसके आंखों के सामने वो देख रहा है, वो पिछले कुछ हिस्ट्री को भी चेक कर रहा है कि भाई लोग जब मरते हैं ना तो कभी उनकी वापसी नहीं हुई है किसी की, कभी ऐसा नहीं हुआ है कि जो है उनमें से कोई जिंदा आया हो या उसका कोई मैसेज आया हो या उसकी तरफ से कोई चीज आई हो कि जिसके ऊपर कहें जी कि नहीं अभी वो आगे जिंदा हैं या आगे वो जो है फिर से लौटेंगे या फिर से ये सारा कुछ वापस आ जाएगा। तो ये जो है क्योंकि सिर्फ और सिर्फ मटेरियलिस्टिक सोच के हिसाब से देख रहे हैं, कह रहे हैं नहीं भाई मरना मतलब फिनिश, पाउडर हो गया खत्म, कब्र में डाल दिया था या जला दिया था, हमने जलाया था तो ऑटोमेटिकली वो पाउडर बन गया और मट्टी बन गया है, नहीं तो कब्र में तो भी तो कुछ टाइम की बात है सब। लिहाजा जब उनको कहा नहीं भाई ऐसा नहीं है, लोग वापस सब जिंदा हो जाओगे, तो ये एक ब्रेकिंग न्यूज है उनके लिए, एक ऐसी ब्रेकिंग न्यूज है कि इसके ऊपर यकीन नहीं हो पा रहा उनसे, वो यकीन करना मुश्किल हो रहा है, इसलिए कहते हैं मता हाजल वाद, ये कब होने वाला है भाई। वो कहते हैं जब दुनिया ही नहीं रहेगी तो हम कहाँ होंगे। अगला जो है उनके इस आयत के अंदर जो चीज छुपी वो ये है, कह रहे हैं कि भाई आप कह रहे हैं दुनिया फना होगी, इजा जुलजिलतिल अर्ज़ ज़िलज़ालहा, कह रहे हैं कि अखराजतिल अर्दु अथकालहा, कह रहे हैं कि जब दुनिया नहीं रहेगी पहाड़ रुई के गालों की तरह उड़ेंगे, हर एक जो है ना कॉटन के एक एक आम टिश्यू पेपर की तरह उड़ जाएंगे। आप तो ये कहते आप तो कहते हैं जमीन नहीं रहेगी, आसमान नहीं रहेगा, सैयारे के कशाएं सब नहीं रहेगी, सारा मंजर बदलेगा। तो कह रहे हैं कि फिर कहते हैं कि हम फिर कहाँ होंगे, अल्लाह फरमाते हैं गौर से सुनो, मंजर बदलेगा, ये मंजर किसी और शक्ल में तब्दील हो जाएगा, जो आपकी जो सामने जो सैंदरी है ना, ये सब सैंदरी एकदम कन्वर्ट हो जाएगी, तब्दील हो जाएगी, ठीक है, तबाह हो जाएंगे, उड़ जाएंगे सब के सब, अचानक देखेंगे कि एक नई शक्ल उसे, तबाही यहाँ मुराद ये नहीं, तबाही मतलब बेनज़मी, तबाही मतलब तबाही होती है, जैसे जिलजिला आता है कहें पर तो तबाही होती है, फिर से उस मंजर को ठीक करने के लिए हमें कई साल लगते हैं। कयामत में अल्लाह ने यह फरमाया कि ये फरमाते हैं कि देखें ये ठीक है, ये तबाह हो जाएगा, तबाह का मतलब यहाँ तबाह नहीं है, मंजर चेंज होगा, सैनरी चेंज होगी, ये जो इस वक्त जो स्टेज है जो सिनारियो आपको दुनिया की शक्ल में नजर, ये एकदम कन्वर्ट हो जाएगा, किसी और में चला जाएगा, ऐसा नहीं हुआ कि तबाह होगा तो आप परेशान होंगे, दाएं बाएं देख रहे होंगे, हमारे हॉलीवुड ऐसे ड्रामे और फिल्में बनाता है, कयामत की मंजर कशी करना चाहता है तो उसमें तबाही दिखाता है सिर्फ, और तबाही के बाद भी अगर थोड़े बहुत लोग बचे हुए हैं, या कभी एलियन हमला करते हैं उनके ऊपर, या कोई ऐसा जो है वायरल कोई बीमारी हो जाती है, इस उसके बाद दिखाते हैं कि जैसे जो है हर चीज तबाह हो चुकी है, बर्बाद हो चुकी है, उनको सिफर से शुरू करना पड़ रहा है, जैसे कि आज से पहले हम लोग इसी दौर में रहते थे, ये नहीं है भाई, इस तरह नहीं हो, तबाही मतलब ये कयामत मतलब ये नहीं, सैनरी चेंज होगी, देखेंगे एक और डिजाइन शुदा मुकम्मल ऑर्गेनाइज कंप्लीट एक ऐसी जगह में हम सब नजर आ रहे होंगे, अल्लाह के हुजूर होंगे, मतलब ये है कयामत। ये जो उसका मिसालें दिया है तो ये कहा है कि इस मौजूदा दुनिया का स्ट्रक्चर खत्म होने की बात हो रही है, खत्म होने का जो प्रोसेस है उसमें कहा रुई की तरह उड़ेंगे, अब ये होगा ये होगा, ये उसकी बात की, इनके तबाह होकर रहने की बात नहीं की। वैसे हम लोग क्योंकि हयात और मौत के मौजू के ऊपर पहले भी काफी शुरू की आयात में जो है इस मसले को हम डिस्कस कर चुके हैं, और मौत खा की इज्तिमाई मौत हो यानी सबके सब जो है किसी सोसाइटी का एक साथ खत्म हो जाना, या इंफरादी मौत हो, और असल में यह है कि मौत जो है ना नाबूदी और हदफ के दरमियान हायल होने वाली, या हदफ के दरमियान कोई रुकावट बनने वाली चीज का नाम, ये मतलब ये है कि ऐसा नहीं कि इंसान जो है जिंदगी गुजार रहा था, चल रहा था चल रहा था, एक टाइम अचानक चलते चलते चलते, जैसे कहते ना एक आदमी ट्रेवल कर रहा हो यहाँ से, फर्ज करें एक लंबे उस पे हो वो 60, 70, 80, 90 ईयर्स ट्रेवल करते करते आखिर में जाके किसी खड्डे में गिर गया है, उस खड्डे का नाम कब्र है, ये नहीं है, ये तो वाज़ह है, यानी मौत जो है मकसद और क्या कहते हैं हदफ के दरमियान रुकावट का नाम मौत नहीं है, क्योंकि मकसद और हदफ है इंसान नाबूद होना नहीं है मरने के बाद, बल्कि बरजख की तरफ जो है सफर शुरू करना है, ये जो सफर इस वक्त हम कर रहे हैं ये बरजख की तरफ सफर शुरू करना है, लिहाजा यानी मौत मतलब क्या है, उस सफर का आगाज, ये नहीं कि द एंड हो गया, किसी खड्डे में जाके चले गए, ठीक है जिस्म किसी खड्डे में चला जाता है। अगली आयत में है मा यंदुरूना इल्ला सैहतन वाहिदतन ताखुदुहुम, कहने की देखें ये कयामत के लिए जो है ना, ये कयामत के लिए ऐसा नहीं है कि मैं पहले 1-2 हजार फरिश्ते भेजूंगा, वो पहले प्रिपरेशन करेंगे, टाइम लगेगा उनको हर चीज स्ट्रक्चर को डिजाइन करने में, आर्किटेक्ट आएंगे बैठेंगे, इस दुनिया को तबाह करने के बारे में प्लानिंग शुरू हो जाएगी कि भाई इस पहाड़ को, ये जो सबसे बड़ा माउंट एवरेस्ट है, इसको कैसे तबाह करना है। उसके बाद जो है क्रोकरम या कैटू है, उसको कैसे तबाह करेंगे। पानी में जो दरिया है ये किधर जाएगा। ये जो पॉपुलेशन है इतनी, फला मुल्क की इतनी मिलियंस है, फला की इतनी है, इसको कैसे, ये कोई इस तरह वाली चीज नहीं है। सही हतन वाहिदा, कोई प्रिपरेशन किए, 1000 फरिश्तों की ड्यूटियां लग जाएं, किसी का काम जो है तबाही के लिए पहाड़े नाबूद करना हो, किसी का काम जो है जमीन को, किसी का काम कहकशाओं आसमान और जो है ऊपर चले जाएं स्पेस पे उसको खत्म, ये नहीं है भाई। ये आपका मसला है, अल्लाह रब्बुल इज्जत के सामने ये चीजें नहीं है। इल्ला सैहतन वाहिदा, देखिए एक जो है ना, एक चीख या एक आवाज, वही कुन फयकुन की एक आवाज है, सारा मंजर बदल जाएगा। और वो या इस तरह होगा कि ये आपस में उस वक्त बहस मुबाहसे में लगे होंगे, इसी तरह की बहसें चल रही होंगी, इसी तरह की डिस्कशन हो रही होगी, झगड़ भी रहे होंगे, या अचानक देखेंगे चेंज हो गया है। जैसे होता है ना कि आदमी जो है कोई मूवी देख रहा हो, फर्ज करें कि कोई अच्छा एक मंजर के ऊपर खोया हुआ हो और कंटिन्यूली वो मंजर आ रहा हो, अचानक क्या है स्क्रीन, वो एक सेकंड भी नहीं लगता स्लाइड को चेंज होने में, एक सेकंड में स्लाइड चेंज होते आते थी हमारी टीवी के सामने, सारा मंजर बदल जाता है। पहले जो है दरिया में बैठा हुआ था, समंदर ही समंदर था, ओशियन के अंदर था, अचानक स्लाइड चेंज हो गई, किसी जंगल में पहुंच गया, अगली स्लाइड चेंज हो गई है, किसी जो है सिटी के अंदर पहुंच गए हैं। तो ये जो इसकी चेंजिंग के लिए कोई हम कई घंटे हमें बैठना नहीं पड़ता है, यानी सेकंड से भी कम टाइम पे स्लाइड चेंज हो जाती है। तो कह रहे हैं कि स्लाइड चेंज की देख, सही हतन वाहिदा, एक आवाज आएगी, सेकंड से भी कम टाइम में सारी जो मंजर है वो तब्दील हो जाएगा। और फिर काफिलों की शक्ल में, ग्रुप्स की शक्ल में, काफिले दर काफिले जो है वो जो है हाजिरी देना शुरू करेंगे अल्लाह के हुजूर, यानी माशर के मैदान में, जहां जस्टिस शुरू हो जाएगा, अदालत शुरू हो जाएगी। सूरह हज में भी एक आयत है जिसमें फरमाया इन्ना ज़िलज़िलत अस्सा'अत शैयुन अज़ीम, यानी पूरी दुनिया में ज़िलज़िले की बात की न जमीन पर। मैं थोड़ी सी चले वो क़यामत की तबाही के हवाले से अर्ज करें। देखें एक वक्त है कि ज़िलज़िला आता है किसी जमीन के एक स्पेसिफिक एरिया में, जैसे भी वो सुनामी का मसला बना था, और इसी तरह जो है पाकिस्तान में भी इसी तरह ज़िलज़िला आया था, और भी आते रहते हैं दुनिया में। यहाँ बात हो रही है इज़ा ज़िलज़िलतिल अर्ज़ ज़िलज़ालहा, यानी पूरी कायनात यूनिवर्सली एक अर्थक्विक की बात हो रही है, यानी मतलब चांद सितारे सूरज जितने भी ये जो कहकशाएं हैं ये सब में भी ज़िलज़िला है, जमीन भी है, आसमान भी है, दरिया भी है, पहाड़ भी है, ये सब के ऊपर एक, आप ये बताएं एक ऐसे ज़िलज़िले के लिए जरूरी है कि एक मिनट का ज़िलज़िला आए, या एक माइक्रो सेकेंड का ज़िलज़िला काफी है। एक माइक्रो सेकंड में अगर पूरी कायनात में ज़िलज़िला आ जाता है तो जाहिर है सब कुछ खत्म हो जाएगा। वैसे समझने के लिए मैं यहाँ पर बात कर रहा हूँ, सूरह हज के अंदर जो है फरमाया इन्ना ज़िलज़िलतिस सा'अत शैयुन अज़ीम। अगली आयत में कह रहे हैं फला यस्तति'ऊन तौसियतन वला इला इलैहिम युरजऊन, फिर न तो वो वसीयत कर पाएंगे और न ही अपने घर वालों की तरफ वापस जा सकेंगे। दो यहाँ पहलू, वसीयत जो है, क्योंकि एक तो वसीयत की खुद अहमियत है इंसानी जिंदगी के अंदर भी, बहुत ज्यादा अहमियत है, और जिंदगी के बाद के लिए भी अहमियत है, क्योंकि बाज़ औक़ात ऐसा होता है कि इंसान कुछ ऐसी चीजें पीछे छोड़ के जाता है कि जो उधर की जिंदगी के लिए या तो रहमत बन जाती हैं या फिर अजाब बन जाती है। ये बड़ा अहम है, इंसान यानी ऐसी कोई चीज छोड़ के जाए कि बाद में उसके लिए अजाब बने बगैर वसीयत के अगर छोड़ के जाए, या फिर ये है कि उसके लिए आसानियां बन जाए। ये वसीयत का ताल्लुक सिर्फ इस दुनिया तक महदूद नहीं है, उस दुनिया से भी इसका कोई ना कोई कनेक्शन मौजूद है। यहाँ फरमाया कि देखो तुम लोग वसीयत करने का वक्त भी नहीं होगा तुम्हारे पास, कि तुम्हारे पास प्रिपरेशन के लिए टाइम मिले, पता चले भाई 5 मिनट है, 5 मिनट में सब समेटो इसलिए कि क़यामत आने वाली है, या जो है तुम्हारे पास 1 वीक है, विद इन वीक क़यामत आने वाली है, ऐसा कुछ नहीं होना। आप मिनट्स को छोड़ दो, वीक तो छोड़ दो, मिनट्स को छोड़ दो, सेकेंड का भी नहीं पता होगा, सेकंड का भी नहीं पता होगा, माइक्रो सेकंड यानी कि पहले कोई अलर्ट जारी किया जाएगा या इस तरह, ऐसा कुछ भी नहीं है, एकदम मंजर बदल जाएगा। جیسے تھوڑی سی ریفلیکٹ کیا کہا کہ اگر گھر سے باہر ہوں گے تو اس قدر مہلت اور طاقت نہیں ملے گی کہ گھر میں جائیں, کہیں یار اچھا قیامت آ رہی ہے میں باہر مرنا نہیں چاہتا, مجھے گھر میں جانے دو بھائی, میں گھر میں جاؤں اپنے رشتہ داروں کے پاس, عزیز و اقربا کے پاس, جہاں وہاں جا کے مروں گا, فیملی کے سامنے مر جاؤں اچھی بات ہے, یا جاؤں بھائی میں دوسرے سٹی میں ہوں, یا دیکھو بھائی میں اس وقت ٹریول کر رہا ہوں, دیکھیں یار میں اس وقت فلاں اس پوزیشن میں ہوں, یہ ہے بھائی, یہ نہیں کہہ رہا کہ یہ ایسی کوئی چیز نہیں ہونے والی. تھوڑا سا اصل میں ان آیات کے ذریعے سے قیامت کے آنے کے اور اس وقت کی سچویشن کو تھوڑا سا ریفلیکٹ کیا بعض پہلو سے, تاکہ اندازہ ہو جائے کہ اصل میں ہو کیا جائے گا اور کس طرح ہو جائے گا, اور قدرت الہیہ میں کیا چیز ہے اور قدرت الہیہ کیا کر سکتی ہے, اس چیز کو یہاں پر جو ہے تھوڑا سا بیان کیا. اگلی آیات منفق فی السور فاذا هم من الاجداس الى ربهم ينسلون, اور جب سور پھونک ماری جائے گی وہ اپنی قبروں سے اپنے رب کی طرف دوڑ پڑیں گے. اصل میں یہاں پر جو ہے قرآن مجید جو ہے دو تین قسم کی اس طرح سور کے بارے میں دو مرحلے بیان کرتے ہیں. یعنی پہلی جو پھونک ہے یا پہلی جو آواز یا سیاح ہے یا نفق فی السور ہے, اس میں سب کچھ ختم ہو جائے گا, پھر دوسری پھونک میں سب کچھ واپس زندہ ہو جائے گا. البتہ یہ جو سب کچھ ختم ہو جائے گا اور سب کچھ زندہ ہو جائے گا, یہ ہمیں سمجھانے کے لیے بیان کیا ہے. ضروری نہیں ہے کہ یہ جو پروسیس ہے یہ کوئی ٹائم لے رہا ہو, ٹائم فریم ہو اس کے اندر, یعنی کوئی ٹائم کی ریکوائرمنٹ بن جائے کہ ایک دفعہ پوری کائنات کو ختم کرنا ہے, دوسری دفعہ واپس اس انسانوں کو کم سے کم اور جانداروں کو زندہ کر کے واپس لانا ہے. تو یہ جو پہلی پھونک میں ختم کر کے پھر واپس ان کو زندہ کر کے سامنے اللہ کے حضور لا کے پیش کرنے کے درمیان کا جو ٹائمنگ اور پروسیس ہے وہ کیا ہوگا نہیں پتا, لیکن یہ کوئی ضروری نہیں ہے کہ کیونکہ ہمیں سمجھانے کے لیے اس انداز میں بیان کیا ہے تو اتنا ٹائمنگ بھی لگ سکتی ہے, نہیں کوئی ضروری نہیں ہے. روایات کے اندر بھی بعض جو چیزیں آتی ہیں اس میں ہے کہ یہ پلک جھپکنے کا پروسیس ہو سکتا ہے, آدمی آنکھ بند کر کے کھولنے سے پہلے پہلے یہ ساری چیزیں ہو چکی ہوں گی. بس مرحلے یہاں پہ مرحلے بیان کیے ہیں, البتہ دو سٹیجز ہیں, فرسٹ سٹیج اور سیکنڈ سٹیج. فرسٹ سٹیج میں یہ کہ ہر چیز کو ڈسٹروائے کرنا ہے, ختم کر دینا ہے. سیکنڈ سٹیج یہ ہے کہ ہر چیز دوبارہ سامنے آئے گی, یعنی منظر کی تبدیلی کے لیے وہیں سلائڈ جیسے بدلتی ہے, ایک سینری جو ہمارے سامنے سے جو ہے جیسے سلائڈ چینج ہو جاتی ہے, اس طرح کسی کیفیت بن سکتی ہے جو کہ ہم روز ٹی وی کے اندر مشاہدہ کرتے ہیں, اور اس کے اندر آپ دیکھتے ہیں کہ ایک منظر سے دوسرے منظر کی طرف جانے کا جو پروسیس ہوتا ہے وہ کوئی اتنا ایسا لمبا نہیں ہوتا ہے, بس یوں بدل جاتی ہے ایک دم سے جو ہم دیکھتے رہے. اگلی آیات میں کہیں گے کہ ہائے ہماری تباہی, یا ویلنا, واہ مصیبت, جیسے ہم کہتے ہیں ہماری خواب گاہوں سے ہمیں کس نے اٹھایا, یعنی ہماری قبروں سے, مرقد یعنی قبر, مرقدنا, کہہ رہے کہ من بعثنا من مرقدنا, کس نے ہمیں قبروں سے اٹھایا ہے. اس کے بعد آگے جواب دیتا ہے ھذا ما وعد الرحمن وصدق المرسلون, یہ وہی بات ہے بھائی جس کا خدا رحمان نے آپ سے وعدہ کیا تھا اور پیغمبروں نے جو ہے سچ کہا تھا. دیکھیں پیغمبروں نے اس کی تصدیق کر لی تھی, یہ تمہیں بتایا نہیں تھا, اب تم افسوس کر رہے ہو, یہ آ گیا وقت, ہم نے سوچا تھا کہ یہ ٹائم نہیں آئے گا کبھی, ایسی میری کبھی ہم اس طرح کی سچویشن کا سامنا نہیں کریں گے. آپ سمجھ رہے تھے کہ بس جو کچھ ہے وہ یہی ہے اور آپ اسی میں ہی مصروف عمل رہے, اب آپ کے لیے ایک شوکنگ بن گئی ہے یہ چیز, اب آپ پریشان ہیں, اب آپ کے سامنے ریالٹی آ گئی, حقیقت آ گئی, تو اب آپ کہتے ہیں یا ویلنا, او تباہی ہو گئی ہے, تو ہمارے برباد ہو گئے, ہم لوگ تباہ ہو گئے, ہم ختم ہو گئے, وا مصیبت, کیا کہا کہ یہ کیا ہوا کہ پھر سے ہم اٹھ کے آ گئے باہر, منظر بدلا ہوا ہے, ہر چیز یہاں تبدیل ہو چکی ہے. جب اسی کیفیت میں یاد دلایا جائے گا ھذا ما وعد الرحمن, بھائی یہ پہلے آپ کو انفارم کیا تھا کہ ایسا ہونے والا ہے, تو پہلے آپ کو بتایا, آپ نے 50-60-70-80-90 سال آپ نے زندگی گزاری نا, وہ پورے پیریڈ میں آپ کو بتاتا رہے, بتاتے رہے ہیں ہم لوگ, یہ ہوگا, یہ ہوگا, یہ ہوگا, یہ ہوگا, آپ نے یقین نہیں کیا, پریپریشن آپ نے کی نہیں, اب آپ افسوس کر رہے ہیں, اب آپ کہہ رہے ہیں ہم برباد ہو گئے, تباہ ہو گئے. تو یہ اللہ نے بھی بتایا, رسولوں نے بھی بتایا, آپ کے فطرت کے اندر بھی موجود تھا, عقل استعمال کرتا تو بھی معلوم تھا کہ یہ جو 70-80-90 سال کی جو زندگی ہے یہ جو ہے یہ کمپلیٹ نہیں ہے, کوئی آئیڈیا اس میں آدمی سیٹسفائی نہیں ہے, اس میں بہت سی چیزیں خلا موجود ہے اس کے اندر, انصاف, عدالت, جسٹس, حق, حقوق, یہ ساری چیزیں نہیں ہیں اس کے اندر. وہ باریکیاں جو ہونی چاہیے وہ نظر نہیں آتی ہیں. لہٰذا ایک اس طرح کی سچویشن کا سامنا کرنا ایک نیچرل ریکوائرمنٹ اور ڈیمانڈس کی طرح کی چیز ہے. تو اب آپ کہہ رہے ہو من مرقدنا, قبر میں, یعنی یہ اشارہ ہے اصل میں من مرقدنا. بعض لوگ جو ہے قبر سے اٹھائے جائیں گے, بعض لوگ جو ہے وہ عالم برزخ سے آئیں گے. اصل میں اشارہ ہے دونوں پہلو کی طرف, کیونکہ جسم قبر میں گیا تھا اور مٹی میں تبدیل ہو گیا, اب قیامت ہے. قیامت تو جسم کے ساتھ آنا ہے, ظاہران روح برزخ سے ہے. تو یہ ان کا جو ملاب ہے روح اور جسم کے, جسم کا جو ہے برزخ میں جو موجود روح ہے, وہ ملاب کے حوالے سے بھی یہاں پر وہ ہے. بعض لوگوں کے لیے ایسا ہے کہ جیسے کسی نے ان کو نیند سے جگایا ہو, سوئے ہوئے تھے بڑے مزے میں, کہہ رہے کس نے جگا دیا بھائی. کیونکہ جو ہے بعض لوگوں کے لیے, کیونکہ یہ واپس زندگی کا یقین نہیں تھا, وہ کہ پھر سے زندہ ہو جائیں گے, وہ نابود ہونے اور فنا ہونے کی بات کر رہے تھے, اور خود اپنے آپ کو پھر سے زندہ دیکھ کر وہ پریشان ہے. یا بھائی او کہہ رہے بھائی آج یہ تو زندہ ہو گئے واپس, انبیلیویبل, یہ تو ہم نے سوچا ہی نہیں تھا, امپاسبل سمجھتے تھے ہم اس کو, پاسبل ہی نہیں ہے, یہ پاسبل ہو گیا ہے ہمارے سامنے. پھر قرآن مجید یہاں فوکس کرتا ہے من بعثنا من مرقدنا, تمہارے لیے یہ اہم نہیں ہے, دیکھو پھر تم غلط چیزوں کے پیچھے جا رہے ہو. دنیا میں بھی جب تمہارے سامنے ایک علمی بات پیش کی جاتی تھی تو تم اس علمی بات کے پیچھے جانے کے بجائے اور چیزوں کے پیچھے جاتے تھے. مثلا جو ہے تمہیں کہا جاتا تھا کہ بھائی قرآن مجید کے کو سمجھو, تو تم قرآن مجید کے اس کے پیچھے لگ جاتے تھے. اسٹیٹسٹکس کیا کہتے ہیں, کتنی صورتیں ہیں, کتنی آیتیں ہیں, کتنی جو ہے پارے میں کیا چیز ہے, تم اس چیزوں کے پیچھے پڑ گئے. ہم نے تمہیں یہ تو نہیں کہا تھا کہ ہم تم سے یہ پوچھیں گے, یہ بتاؤ سورہ یاسین کی آیتیں کتنی ہیں, سورہ یاسین کس پارے میں ہیں, صفحہ نمبر کیا ہے, پیج نمبر کیا ہے. اچھا ہے یہ انفارمیشن تمہارے پاس رہے, ٹھیک ہے تم لے لو, یہ انفارمیشن کوئی بری چیز نہیں, لیکن تم اسی کے اوپر فوکس کر کے بیٹھے ہوئے. اہم چیز یہ نہیں ہے کہ سورہ یاسین کس پارے کے اندر ہے, کتنی آیتیں رکھتا ہے, اہم یہ ہے سورہ یاسین کا پیغام کیا ہے, اس کے اندر میرے لیے ہدایت کیا ہے. آپ لگ گئے ان چیزوں کے پیچھے. تو یہاں پر بھی اب یہ ہے, دیکھ تمہارے لیے امپورٹنٹ نہیں ہے کہ تمہیں کس نے اٹھایا ہے قبر سے, اٹھانے والا کون تھا, فرشتہ آیا تھا, ڈائریکٹ آواز آئی تھی, دو آئے تھے, تین آئے تھے, فرشتے کا رنگ جو ہے کالا تھا یا گورا تھا, جسم رکھتا تھا جسم نہیں رکھتا تھا, اس کا نام کیا تھا, شجرہ نسب کیا تھا, آبا و اجداد کیا تھے, یہ اہم نہیں ہے تمہارے. اہم یہ ہے کہ تم اس وقت اٹھائے کیوں گئے ہو, اور آگے اب تم نے جواب دینا ہے. فوکس کرو اس چیز کے اوپر. ہمارا بھی یہ پرابلم ہوتا ہے دنیا میں, ہم بعض اوقات دیکھیں, معذرت کے ساتھ مجھے عرض کرنا ہے, بعض اوقات جو ہے نا مجالس میں حتیٰ ہوتا ہے, معاف کرنا ہے میں تھوڑی سینسیٹیو باتیں کرتا ہوں, اشارہ کرتا ہوں سر, بعض اوقات مجلس میں بھی ہوتا ہے, کہتے ہیں آ صاحب جو ہے نا وہ اس کے اندر یہ وہ یہ یہ چیزیں تو نہیں بیان کی. ارے بابا آپ آئی ڈی کارڈ سننا چاہتے ہو خدا کے بندے, فوکس اس کے اوپر کرنا ہے, کس سیکنڈ کے کس منٹ پہ کیا ہوا تھا, کتنی بیٹیاں تھیں, کتنے بیٹے تھے, ٹھیک ہے میں نہیں کہتا غلط ہے, یہ انفارمیشن, یہ اب یہ بنیادی چیز نہیں ہے بھائی. اہم یہ ہے کہ اس کی سیرت پر چلنا کیسے ہے, اس سیرت سے ملتا کیا ہے, پیغام مجھے دیا کیا ہے, ڈیوٹی میری کیا ہے, ذمہ داری کیا ہے, کل کو کس سے پوچھے جاؤں گا. یقین جانے کل اگر کسی نے مجھ سے یہ سوال نہیں کرنا ہے, اچھا جناب ادھر آئے نا آپ دنیا میں تشیہ رہے ہیں, یہ بتائیں حضرت علی کی کتنی بیویاں تھیں, کتنی بچیاں تھیں, کتنے بیٹے تھے, کون سا بیٹا کدھر گیا, اس کی شجرہ نسب کیا تھا. بعض لوگ آپ دیکھیں ہسٹری کے نام پہ لوگوں کو کتنا بیوقوف بناتے ہیں, ہسٹری کے نام پہ کیا پڑھا رہے ہوتے ہیں, کیا چیز بتا رہے ہوتے ہیں, وہ نیوز پیپر کی خبروں کی طرح ہوتی ہیں بعض چیزیں, آپ یقین کیجیے اسی میں مصروف رکھا ہوا ہے, اسی میں مشغول رہا رکھا ہوا ہے, یہ ہوا ہے. بعض اوقات فضائل کے نام پہ اس طرح کی چیزیں پیش کی جاتی ہیں جس کا نہ عقیدت سے کوئی ریلیٹڈ ہوتا ہے, نہ عقیدے سے ریلیٹڈ ہوتی ہے, نہ انسان کی عقیدت میں اضافہ کرتا ہے, نہ جو ہے عقیدے میں اضافہ کرتا ہے, نہ اس کی اخلاق و کریکٹر کے اندر کوئی افیکٹ یا ہے نا کوئی چیز اس کے اندر ڈال دیتا ہے کہ کوئی اثر ڈالے اور کوئی تبدیلی آ جائے, نہ اخلاق بدلتا ہے, نہ کردار بدلتا ہے, نہ کریکٹر کے اندر کوئی چیز نظر آتی ہے, نہ اس کو کوئی علم و نالج ملتی ہے. جنرل نالج یا جس کو کہتے ہیں نا کہ جنرل نالج, وہ الگ بات ہے, एजुकेट नहीं होता, वो ऐसी एजुकेशन ले जो अंदर उसके अंदर तब्दीली आ जाए। यहाँ पर भी मसला ये है, अब वो उठ गए हैं तो कहते हैं उठाने वाला कौन है, वो कौन आया था, कितने बंदे थे, कैसे हुआ था। अरे भाई तुम्हारे लिए ये अहम नहीं है, तुम अभी कयामत में आए हो, आप तुम्हें जवाब सवाल जवाब देना है, उसके लिए प्रिपेयर हो जाओ। वो जो अहम चीज है, डब्बे को क्यों देखते हो, पैकिंग को मत देखो, उसके अंदर जो चीज है उसके पीछे चले जाओ। बहरहाल ये हमारा मसला भी है, दुनिया के अंदर भी, कयामत में भी अल्लाह ताला यहाँ रिफ्लेक्ट करता है सूरह यासीन में कि हम लोग असल में असल चीज के पीछे नहीं जाते, उसका मतलब ये है कि उसमें जहमत है, उसमें तकलीफ है, उसमें थोड़ा सा दिमाग को भी इस्तेमाल करने की तकलीफ है। अब फिक्री अगर कोई अच्छी सोच भी पेश करे तो लोग चाहते हैं उनको प्रिपेयर करके पका के बिल्कुल जो है हर चीज को सेट करके उनको दे दे, वो जस्ट फिक्र में डाल दें, फीड कर दें अपने अंदर। थोड़ी सी खुद सोचें, गौर फिक्र करें, थोड़ा टाइम निकालें, थोड़ी सी कोई किताब खंकालें, को फोन कर लें, ये तकलीफ भी ना करनी पड़े। ये एक बड़ा मसला है, वाकई बड़ा। पहले खाने पीने में होता था, फास्ट फूड जैसी चीजें आ गई, डिलीवरीज आ गई वगैरह 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 वगैरह, घरों के अंदर भी। आप ये बताएं, मैं अर्ज कर दूं कि मैं क्योंकि खुद कुकिंग करता हूं सम टाइम, बिरयानी बनाने के मैं तरीके देख रहा था यूट्यूब के अंदर कि कैसे जो है ना फास्टली बिरयानी बन सकती है, मैं हैरान हो गया। यकीन जानिए एक वो जो तरीका था, थोड़ा सा टाइम भी ले रहा था वगैरह, उसमें अलबत्ता अच्छी चीज बनती है, जायकादार बनती है, प्रिपरेशन के साथ बनाया जाता है। एक वो जो फास्ट तरीका है जो आजकल ये जो माइक्रोवेव ओवन और इस तरह की चीजों से बनता है। बहरहाल यानी इंसान ये है कि चाहता जहमत वो ना करे, तकलीफ वो ना करे, और अहम चीज के ऊपर फोकस इसीलिए नहीं करता है। और भी रीजन हो सकते हैं, फरमाया मन बाथ ना मिन मरकदना, तुम्हारे लिए ये अहम नहीं कि किसने तुम्हें कब्रों से उठाया है, अहम ये है कि अब तुमने जवाब देना है, तुम इस पर फोकस रखो और इसी चीज के ऊपर गौर फिक्र करो, इधर उधर होने की कोशिश मत करो। इन कानत इल्ला सैहतन वाहिदा फइदा हुम जमीउन लदैना मुहदरून। वो कह रहे हैं कि अर्ज कर दिया कि देखें ये कोई ऐसा लंबा प्रोसीजर नहीं है, एक सैनरी को के बदलने के हिसाब से है, कोई नहीं है कि इसमें चंद फरिश्ते आ जाए, कोई लश्कर आ जाए, कोई फौज आ जाए, बल्कि एक झटके में क्यों सैनरी बदली है और हम सब के सब अल्लाह के सामने मौजूद हैं। फरमाया फलयोम ला तुदलमु नफ्सुन शैअन, उस रोज किसी पर भी कुछ भी जुल्म नहीं किया जाए। ये मत समझे कुफार, हाँ तुम दुनिया में काफिर हो तो तुम्हें अभी कयामत में जुल्म होगा, नहीं जुल्म नहीं करेंगे, इंसाफ से काम लेंगे, अदालत से काम लेंगे, और तुम्हें बस वही बदला दिया जाएगा जैसा जैसा तुम अमल करते रहे हो, जैसा तुम इल्ला मा कुंतुम तअमलून, जो कुछ तुम करते रहे हो ना आप उसका सिला लेने का। तुमने गंदुम बोया था, अगर तुमने चावल काश किए थे, अगर तुमने फैक्ट्री लगाई थी फर्ज करें कि मास्क बनाने की, मेडिकल और सर्जिकल मास्क बनाने की, अब तुम चाहते हो यहाँ पर जो है ना तुम्हें वेंटिलेटर मिल जाए, ये नहीं होता। तुम्हारी फैक्ट्री जो चीज प्रोड्यूस कर रही थी, जो तुमने लगाया था, वही तुम्हें यहाँ अब उसका ही रिजल्ट मिलने वाला है, उसी की कीमत मिलेगी, उसी का सिला मिलेगा। अब ये मत रखना कि तुमने लगाया तो कोई फाइबर फैक्ट्री थी, अब तुम यहाँ पे तुम गाड़ियों की सिला चाहते हो, तुम यहाँ पे कोई कीमती और चीजें चाहते हो, ये नहीं हो सकता। जो तुमने लगाया है वही तुम्हें अब यहाँ मिलने वाला है, ये अपने दिमाग में रखो। हाँ अल्लाह की तरफ से एहसान हो जाए और अल्लाह के बरगुजीदा हस्तियों और बंदों की तरफ से तुम्हें कुछ शफाअत मिल जाए, कोई रिलीफ मिल जाए, वो अलग बहस है। फिलहाल वो उसकी तरफ मत जाओ, जो तुम्हारा अपना हक है उसकी बात हो रही है। तुम्हारा अपना जो हक है वो तुम्हें वही मिलेगा जो तुम्हारा अमल करेक्टर रहा है 60 to 80 या 100 years जो तुमने यहाँ पर दुनिया में गुजारा है वो मिलेगा। और ज़हन में रखो जो आज के दिन किसी पर जुल्म नहीं होगा। यहां पर जो है ना एक इशारा थोड़ा सा मुफस्सरीन कहते हैं कि दो पहलू की तरफ ज्यादा जो है बात नहीं की गई है, जैसे कि तफसीर में मैंने किया, एक इस आयत के अंदर की जुर्म में जो सजा है उसकी कमी की बात यहां पर इशारा नहीं है। यानी असल में ये है कि इन प्रिंसिपल बता रहे हैं हक तुम्हारा ये है कि ये तुम्हारा क्राइम है और ये तुम्हारी पनिशमेंट है। हाँ इस पनिशमेंट में कुछ कमी हो सकती है नहीं हो सकती वो बाद में डिस्कस करेंगे, पहले तुम समझ तो लो कि तुम्हारा हक बनता क्या है। हक तुम्हारा ये तुमने ये नेकी की थी ये तुम्हारा हक है, अब इसको हम डबल करते हैं ट्रिपल करते हैं वो बात का मसला है, पहले तुम हक। ये आयत असल में इस चीज को रिफ्लेक्ट, आयत यह बताना चाहती है फिलहाल तुम्हारा अपना हक बनता क्या है क्राइम के सिलसिले में भी और दूसरे सिलसिले में भी, یہ اصل میں آیت بتانا چاہ رہی ہے. ان اصحاب الجنت اليوم فی شغل فاقهون, آج اہل جنت یقیناً کیف و سرور یا بڑی مستی اور عیاشی اور مصروف ہوں گے یا مشغلے کر رہے ہوں گے. تھوڑا سا عرفانی ٹچ اس کے آیت کے اندر دے کے ہم آگے بڑھیں گے. دیکھیں قیامت کی منظر, بحش کی منظر کشی کی ہے, یہ بیان کیا کہ دیکھیں جو اچھے لوگ ہیں جو نیک لوگ ہیں وہ کیا اصحاب الجنہ, یعنی جو بحش میں ہوں گے, بحش میں بڑے مزے میں ہوں گے, شغل انفاقی ہوں, بڑے انجوائے کر رہے ہوں گے, بزی ہوں گے, بوریت نہیں ہوگی وہاں وغیرہ. دیکھیں جو جن لوگوں کا ہدف تھا کہ دنیا میں ہدف یہ رہا تھا, برا ہدف نہیں ہے دیکھیں ذہن میں, اب یہاں کوالٹی کی بات, برائی کی بات نہیں ہو رہی, کوالٹی کی بات. جن لوگوں کا ہدف تھا کہ جنت تک رسائی حاصل کریں ان کی منظر کشی کی گئی, یعنی جن کی مراد جنت کا حصول نہیں بلکہ اس سے بھی ذرا اوپر رہا ہے ان کی بات فی الحال یہاں نہیں ہو رہی. جنت سے اوپر بھی کوئی مراد ہو سکتی ہے کسی کی, رہے گا تو جنت میں لیکن اس کی مراد جو ہے نا بہشت نہیں تھا. آپ لوگوں نے بارہا مرتبہ سنا ہے کہ مولا کائنات نے فرمایا تاجروں کی عبادت کیا ہے, دل کا عبادت و تجار ہے. بعض لوگوں کا ہدف یہ تھا کہ جنت تک پہنچ جائیں, ان کی مراد جنت تھی, جنت کا حصول ان کی مراد تھی, حالانکہ بری مراد نہیں ہے. لیکن کچھ لوگ اس سے اوپر سوچتے ہیں ذرا کوالٹی وائز جو ہے نا, یہ صرف جنت تک حاصل کرنا نہیں چاہتے, کہتے ہیں میں نے جنت کے لیے سب کچھ نہیں کیا, جہنم سے بچنے کے لیے یہ سارا کچھ میں نے نہیں کیا. ایسے لوگ بہت کم ہوں گے, ہم لوگ تو اس کی سوچ بھی نہیں سکتے ہیں, ایسے لوگ بہت کم ہوں, لیکن ہوں گے, ایسا نہیں کہ نہیں ہوں گے, ہوں گے ایسے لوگ. یہ اس آیت میں جو بیان کیا ہے کہ جنت میں ہوں گے بڑے جو ہے مزے میں ہوں گے, تو یہ ان لوگوں کے لیے جو جن کا ہدف جو ہے اور مراد جو ہے بہشت تک پہنچنا تھا, وہ پہنچ گئے ہیں بہشت کے اندر اور مزے میں وہاں پر بیٹھے ہوئے. لیکن جو بحث سے اوپر ہیں وہ کیا اہداف ہو سکتے ہیں بحث سے آگے, وہ ہے لقاء اللہ. یعنی لقاء اللہ سے مراد یہ کہ وہیں اللہ کی معرفت کا وہ مقام حاصل کر لینا, اور اللہ کی معرفت اور اللہ کی قرب اور قریب ہونے کا وہ مقام حاصل کرنا جس کو لقاء اللہ کا لفظ ٹائٹل دیا گیا ہے, اور وہ جو ہے ان کا اصل مراد و مقصود یہ ہوگا, وہ اللہ کے قریب ہونا چاہتے ہیں, میکسیمم جتنی قربت ہو سکتی ہے اللہ اسے فراہم کرے وہ جانا چاہتے ہیں. مثال دیتے ہیں تھوڑا سا, دیکھیں زیارات کے لیے انشاءاللہ کی دعا ہے پروردگار عالم ہم سب کو ہمیشہ جو ہے ہر سال جو ہے عمرہ و زیارات نصیب کرے, اور ائمہ طاہرین و طیبین اور محمد و آل محمد کے حرم ہائے شریف میں ہم جائیں زیارت کریں اور فیضیاب ہو سکیں. لیکن جو زیارات پر جاتے ہیں نا, دو قسم کے لوگ ہوتے ہیں, ایک وہ ہے جن کا مقصد اور ہدف اور مراد جو ہے نا حرم اور زری تک پہنچنا ہو, کہتا جی بس میں زری تک پہنچوں, چھوؤں اس کو, ٹچ کروں, بوسا لگاؤں, گریا کروں, وہاں پر آنسو بہاؤں اور دیکھوں, زارا کروں تاکہ ظاہر بن جاؤں, یہ کر کے واپس آ جاؤں. بس اصل میں ہدف یہ تھا کہ میں نے 7-8 دن کربلا میں گزارنے تھے, 6-7 دن نجف میں, 6-7 دن مشہد میں, کچھ دن قم میں, والسلام, اور کعبے میں جا کے بھی اسی طرح کعبے میں, مدینہ منورہ میں, اس میں جا کے آنا تھا. یہ بعض لوگوں کا ہدف بس اتنا ہی ہوتا ہے, کہتے بس ہم زارا مطلب دیکھنا, ہم دیکھ کے آنا چاہتے تھے سارا کچھ, وہاں پہ دعا بھی مانگی, وہاں پہ نماز بھی پڑھی, اپنے لیے بہت ساری حاجتیں اور مرادیں بھی لے کر گئے تھے. بعض لوگوں کے پاس جو زیارت کا ہدف ہوتا ہے, حتی حج کا ہدف ہوتا ہے, اس لیول تک ہوتا ہے. کچھ لوگ اس سے آگے چلے جاتے ہیں, وہ یہاں پہ نہیں رکتے, ان کی جو زیارت کی کوالٹی ہے وہ بہت ہائی ہوتی ہے. وہ وہاں جانتے ہیں کہ مراد کیا ہونی چاہیے, امام جیسی ہستی کے حرم میں آئے ہیں تو امام سے اب یہاں پر ہم نعوذ باللہ ایسی چیزیں مرادیں پیش کریں امام کے حضور جو صرف اور صرف مادی ہوں, جیسے آدمی سمجھے کہ میں کسی حاجات کے پورے کرنے کے کسی سینٹر میں پہنچا ہوں, اگرچہ ایسا ہی ہے, کسی سٹور میں پہنچا ہوں, اب یہاں پر مجھے فوراً فوراً اپنی چیزیں لینی ہیں. نمبر ایک یہ ہے کہ میری بیٹی کو اچھا بیٹا چاہیے, اس کو اچھی ڈگری چاہیے, اس طرح کی جو چیزیں, یہ نہیں کہ کہہ رہا ہوں غلط ہیں, لیکن کوالٹی دیکھنا ہے نظر, آدمی کی معرفت کے اوپر ہے نا, معرفت جتنی زیادہ بہتر ہوگی انسان کی ڈیمانڈز اور چیزیں بھی اسی لیول پر آ جائیں گی. بعض لوگ یہ نہیں مانگتے, بعض لوگ 100 مانگتے ہیں, 1, 2, 3 نہیں مانگتے ہیں, کیونکہ ان کو معلوم ہے جب 100 ان کے پاس آئے گا تو 50, 60, 70, 80, 90, 95, 20, 30, 40 سب آئیں گے اس کے. بعض لوگ بےچارے کیا ہوتے ہیں, وہی 5, 10, 20, 30 پہ پھنس جاتے ہیں, کیونکہ اس سے آگے ان کی پہنچ ہی نہیں ہے, سوچ ہی نہیں ہے, سمجھ ہی نہیں ہے, ایسے کلچر میں پلے بڑے نہیں ہیں, ایسی چیزیں سنی نہیں, ایسی چیزیں پڑھی نہیں, ایسی چیزیں دیکھی نہیں ہے. تو یہ چیزیں, بعض جو لوگ جاتے ہیں وہاں پر جا کر فکر مانگتے ہیں, علم مانگتے ہیں, معرفت مانگتے ہیں, کردار مانگتے ہیں, روحانیت مانگتے ہیں, معنویت مانگتے ہیں, کیونکہ یہ ساری چیزیں آئیں گی ان کے پاس, باقی چیزیں تو ہوں گی ہی ہوں گی ان کے پاس آلریڈی ہی. یہ وہی ہے کہ آدمی 100 مانگے کہ اس کے پاس 100 سے نیچے جتنے بھی ہیں وہ ساری چیزیں اس کے پاس آ جائیں. لہذا جو ہے اس چیز کو ذہن میں رکھنے کے, یہ جو مثال میں نے دی ہے وہ اسی لیے ہے. بعض لوگ جو ہے جنت تک پہنچنا چاہتے ہیں, تو ٹھیک ہے, شغل انفاقی ہوں بیٹھے ہیں, ہم وہ ازواج ہم فی دل علی الارائک متقیون, اپنے جوڑوں کے ساتھ, اپنے جو ہے پارٹنر کے ساتھ وہاں پہ آپ مزے کریں, بیٹھے رہے یار, کیونکہ یہاں پہنچنا تھا, آپ پہنچ گئے, الحمدللہ خدا نے بے انصافی نہیں کیے, آپ پہنچ گئے یہاں پر, جنت آپ کا اصل مقصد تھا, آپ جنتی بننا چاہتے تھے, بہشتی بننا چاہتے تھے, ہو گئے ہیں ماشاء اللہ ماشاء اللہ. لیکن وہ لوگ جو چاہتے تھے کہ وہ لقاء اللہ کو پہنچیں, جنت سے بھی آگے جانا چاہتے تھے, ان کے لیے یہ آیتیں جو ہے پوری ان کی منظر کشی نہیں کرتی. ہوں گے تو جنت میں ظاہر ہے کہ, لیکن پھر کہتے ہیں نا جو جنت کے درجات ہیں, جنت کے سٹیجز ہیں, یہ یہاں سے سمجھ میں آتا ہے. ہم و ازواجہم فی الظل علی الارائک متکئون, وہ اور ان کی ازواج یا جوڑے یا پارٹنر سایوں میں مسندوں پر تکیے لگائے بیٹھے ہوں گے, یعنی صوفوں پر, جیسے آج کے اس میں کہتے ہیں. اصل میں یہ جو جملے ہیں یہ کیا بیان کرنا چاہتے ہیں, یہ بیان کرنا چاہ رہے ہیں, دیکھیں آپ اپنے عزیز اور رشتہ داروں کے ساتھ وہاں آرام سے بڑے ٹیک لگا کر بیٹھنے کا مطلب کیا ہے, میں ریلیکس ہوں, یعنی میرے پاس ٹینشن نہیں ہے, کوئی فکر نہیں ہے, کوئی پریشانی نہیں ہے, کوئی ایسا نہیں ہے کہ مجھے اب کسی کام کے لیے بھاگ دوڑ کے لیے جانا ہے, تلاش کے لیے میلے جانا ہے, یا میں بوریت کا شکار ہو گیا ہوں, تھکا ہوا ہوں, بڑا اکتاہٹ ہوں, دل نہیں لگ رہا میرا, یہ ساری چیزیں ختم یہاں پر, یہ بہشت ہے. یعنی وہ انجوائے کر رہے ہوں گے, یہ جو کہنا متقیون ہے ایسے مزے میں بیٹھے ہوں گے, مطلب یہ کہ انجوائے کر رہے ہیں, نہ بور ہو رہے ہیں, نہ اکتاہٹ کہہ رہے یار ایک ہی چیز کھا کے بور ہو گیا, ایک ہی سینری دیکھ کے بور ہو گئے, ایک ہی لوگوں کے ساتھ بیٹھ کے بور ہو گئے, کوئی ایسی چیز نہیں ہوگی, بوریت نام کی چیز نہیں ہوگی. کہیں گے فروٹ جتنے تھے نا وہ ہم نے سب ٹیسٹ کر لیے ہیں, ابھی کوئی نئی چیز نہیں آ سکتی ہے, آگے ہے جو قرآن مجید ریفلیکٹ کرتا ہے, آگے اسی طرف کے اشارہ کرتا ہے. یعنی وہاں پر یہ کہتے نا یکسانیت کا شکار ہونا, بوریت کا شکار ہونا, اکتاہٹ کا شکار ہونا, تھکاوٹ کا احساس, کسی ٹینشن میں جائے, کوئی فکر آ جائے, ابھی میں نے جانا ہے, صبح اٹھنا ہے, مثلا حتیٰ کہ یہاں پر تو یہ ہے کہ بھائی صبح فجر کی نماز پڑھنی ہے, ظہر عصر پڑھنا ہے, مغرب و عشاء پڑھنا ہے وغیرہ, یہ ساری چیزیں نہیں ہوں گی. بعض لوگوں کے لیے ٹینشن ہے, ظاہر ہے بعض لوگوں کے لیے ٹینشن ہے, تو بہرحال جو ہے یہ چیزیں ختم ہو جائیں گی. یہاں کچھ نہیں, آپ بھی ریلیکس ہیں, آپ کوئی خواہش نہیں ہے جو پوری نہیں ہو رہی ہو, وہاں یہ اس کی طرف اشارہ کرنا چاہتے ہیں. اگلی آیات میں فرماتا ہے لہم فیہا فاکہۃ ولہم, فرمایا کہ وہاں ان کے لیے میوے اور ان کی مطلوبہ چیزیں موجود ہوں گی. یعنی تمام آیات میں جنت کی منظر کشی گئی ہے. تین قسم کی نعمتیں ویسے بیان ہوئی ہیں, یہ جو جنت کی جو ہے نعمتیں ہیں ان میں تین قسم کی نعمتیں عام طور پر ان آیات میں بھی اشارہ اسی طرف ہے. پہلا یہ ہے کہ جس کو ہم کہتے ہیں کہ کھانے سے پہلے جیسے سٹارٹر لایا جاتا ہے نا, سیلڈز اور یہ مختلف چیزیں ہوتی ہیں, تو کہہ رہا ہے اب جس کے کہا نزولو, نزول ہے یعنی یہ جب پہلے جنتی جنت میں داخل ہوتے ہیں تو سب سے پہلے جو چیز ان کے پاس پیش کی جاتی ہے اور ان کے پاس ہوتی ہے ہمیشہ پڑی بھی ہے وہاں پر, ایسا نہیں ہے کہ پیش کیا اٹھا کے لے گئے کسی اور جگہ میں अचानक अगले 5 सेकंड में उसको खाने का उसका दिल किया तो वो उसके पास नहीं है, बुलाना पड़ा यार वो दोबारा से लेके आओ, ऐसा नहीं है, वो उधर ही है, उसके पास ही पड़ी हुई है, समझो कि उधर ही प्रेजेंट है हमेशा। ये नुजुलू का लफ्ज इस्तेमाल किया, यानी स्टार्टर, ऐसी नियामतें जो हर वक्त उनके पास मौजूद हैं, जन्नत में दाखिल होते ही उन्हें मिल जाएगी। दूसरी जो स्टेज बयान की है नियामतों की, लहुम मा यदाउन, वो चीज जो वो डिमांड करेंगे। हाँ, अब डिमांड गौर कीजिएगा, अब ऊपर जो बहस की थी इरफानी, थोड़ी सी टच किया था हमने, वो इधर इधर एक बड़ा मैसेज छुपा हुआ है, अब पिक करना जो है आपकी जिम्मेदारी, क्योंकि वक्त कम है कि ज्यादा डीपली हम अंदर नहीं जा सकते हैं। मिम्मा यदाउन, वो डिमांड करेंगे। अब ये बताएं, जिसकी जितनी मारिफत होगी, जिसकी जितनी नॉलेज होगी, जिस जो जितना चीजों को जानता होगा, समझता हो, इसी लेवल पे डिमांड करेगा ना। अब मुझे एक चीज का पता ही नहीं है, मैं डिमांड कैसे कर लूंगा? फर्ज करें एक आदमी गया किसी सिटी में, फर्ज करें इटली में कोई आदमी आता है, उसको पता नहीं है कि इटली का सबसे बेस्ट पिज्जा कौन सा है, या इटली में पिज्जा नाम की एक डिश भी होती है, या इटली में जो है क्या कहते हैं, फर्ज करें पास्ता नाम की जो डिशें होती हैं, वो डिमांड कैसे करेगा? पता होगा तो डिमांड करेंगे ना, जो उस आलम में मलकू तो उसकी नियामतों से थोड़ी बहुत आशनाई रखते होंगे। हम तो दुनियावी चीजें मांग रहे होंगे, कहेंगे यार मुझे ये फ्रूट चाहिए, मुझे ये चाहिए, मुझे ये चाहिए, मुझे चाहिए, मुझे चाहिए। मैं माजरत माजरत के साथ, वहां किसी ने मुझसे सवाल किया था किसी एक जगह में, एक जवान ने कहा था कि आगा साहब वहां मूवीज मिलेंगी। तो बहरहाल, मा यदाउन, एक नियामतें वो हैं जो वो डिमांड करेंगे। तीसरी नियामतें, कुछ ऐसी नियामतें हैं जिसके बारे में उनको पता ही नहीं है, वो सोच भी नहीं सकते, कोई कंसेप्ट, कोई आइडिया, कुछ भी नहीं, उनके माइंड में ही नहीं है ये चीजें, क्योंकि कभी देखा ही नहीं इसके बारे में, कभी इससे पहले उनको कोई इंफॉर्मेशन नहीं आई है उनके पास, इसमें तो जानते ही नहीं है, जान सकते थे तो वहां पहुंच ही नहीं सके हैं। वो नियामतें भी उनके सामने पेश की जाएंगी, यानी फर्स्ट टाइम उनको उनके सामने ये चीजें आएंगी। अब एक एग्जांपल देके आगे बढ़ते हैं और वाइंड अप करते हैं कि देखें, मैं जो ज़ियारत वाली एग्जांपल बयान की थी ऊपर, फर्ज करें कि एक आदमी जो फार्मर है या किसान है, वो बेचारा जो है अपने खेतों खलियान से आगे उसकी सोच नहीं है, उसकी 24 आवर फिक्र ही यही है कि मेरे खेत का क्या होगा, और कभी उसने दूसरे पहलू से सोचा नहीं है कि मैं अपने ईमान और शिनाख्त और मारिफत के हवाले से भी खुद को थोड़ा सा बेहतर बनाऊं, जहां मैं अपनी फसल को बेहतर बनाने के लिए 24 आवर सोचता हूं। अब फर्ज करें कि एक ऐसा शख्स एक ऐसी आरजू कैसे रख सकता है जिसके बारे में उसे इल्म ही हो। फॉर एग्जाम्पल मिसाल देते हैं, ये जो है ये मिसाल उलमाए कराम ने दी हुई है, और उलमाए कराम ऐसी मिसालें पेश करते हैं, बड़ी दिलचस्प मिसालें हैं। कहते हैं कि फर्ज करें कि एक ऐसा आदमी कैसे ये मुराद रखे, आरजू रखे, यार शेख तूसी और शेख मुफीद की जो फला फला किताबें थी ना, जो उन्होंने तहरीर फरमाई थी, और जिसका जो बड़ा चैप्टर है, बड़ा हिस्सा जो है ना, एक बड़ा पोर्शन उन किताबों का मिस हो गया है, और बाकी जो कुछ हिस्सा है वो कोड हो गया है बाज और किताबों में, एक काश की वो किताब मुझे मिल जाए, उसके अंदर वो चीजें जो मिसिंग है, वो उसके अंदर जो चीजें इल्म था, उसके अंदर जो मारिफत थी, उसके अंदर जो हदीसें थी, काश कि वो मुझे मिल जाए। अब आप कंसेप्ट कर सकते हैं कि एक फार्मर बेचारा इस तरह की सोच रख सकता है, उसकी उसका जो लेवल ऑफ वो है वो इस तरह का हो सकता है, हो भी नहीं सकता। इसी तरह है, बहुत से जायरीन का यही हाल है कि वो अरब में जाते हैं तो वो उस किसान के सोच की तरह, क्योंकि उन्होंने कभी मारिफत, मैंने अर्ज किया कि जब मारिफत की बात आती है तो जो ऊपर पूछा ना, वो कब्र से किसने उठाया, फरिश्ते 2 थे या 3 थे, इसके पीछे लग जाते हैं लोग, ऐसी चीजों के पीछे लग जाते हैं जो असल नहीं है, जो असल में से असल इल्म नहीं है, असल मारिफत नहीं है, असल चीजें नहीं है, सिर्फ उसी के होके रह जाते हैं। वो भी लें, वो स्टार्ट करें असल चीज की तरफ जाए। यहाँ पर भी ऐसा है कि कयामत के बाद लोग, क्योंकि सिर्फ बहश की ख्वाहिश रख रहे थे, वो बहश तक पहुंच गए। हजरत अली अलैहिस्सलाम से मुलाकात करने, हजरत फरमाएंगे तुम बहश मांग रहे थे ना, मेरी शिफात के जरिए तुम बहश में आना, हदफ तुम्हारा यह था कि मैं तुम्हारा शफी बनूं, एक उसके बाद क्या करूंगा, बस अगला स्टेज क्या है, बहश में जाना। अच्छा जाओ फिर बहश, शफात मैंने कर दी, तुम्हारा मकसद जो है ये था कि आप बहश में पहुंचे, जहां मसाइल पैदा हो मैं शफी बन जाऊं, आओ भाई मेरे मानने वाले, ये मैंने शफात कर दी है, जाओ बहश में। अब जाकर वहां मुत्तकीन अलैहा क्या कहते हैं, मेवे खाओ, फ्रूट खाओ, मजे में रहो, जाओ, तुम्हारा हदफ तो ये था। लेकिन वो शख्स जो चाहता कि मैं मारिफत हासिल करूं इमाम की, वो ये आरजू लेकर जाहिर बन के गया था और हरम में ये मांग कर आया था, कहेंगे आओ भाई अब मैं तुम्हें मारिफत देता हूं, मैं हूं अली। मतलब क्या अली, मतलब क्या, आओ मैं तुम्हें अब मारिफत देता हूं। तुम यही आरजू लेकर नहीं आए थे मेरे रोजे पे इमाम हुसैन अलैहिस्सलाम, आओ मैं तुम्हें अब मारिफत देता हूँ, खुदा की मारिफत तुम्हें देता हूं, बहिश्त से आगे की मारिफत, यानी वो जो चीज़ जो क्वालिटी के एतबार से सबसे आए, आप आओ मैं तुम्हें वो मोहब्बत इखलास व मुखलिस व खालिस व इलाल्लाह मुखलिसीन व मुत्तकीन, यानी क्या कहते आरिफीन की जो मंजिलें हैं, वो आरजू लेकर तुम आए थे ना हरम में मेरे पास, अब आओ मैं तुम्हें दे देता हूँ। ये फर्क करता है। बहरहाल ज्यादा हम इस चीज़ के अंदर नहीं जाते हैं। आखिरी आयत है 58, फरमाया सलामुन कौलम मिन रब्बिर रहीम, मेहरबान रब की तरफ से सलाम किया जाएगा, यानी अल्लाह की जानिब से उनको कहा जाएगा भाई मुकम्मल पीसफुल हो, आप पीस ही पीस है, किसी चीज का डर खौफ ये वो हराम हलाल गुना मकरूह अत्ताम सब चैप्टर क्लोज, आजाद हो तुम लोग 100% पीस, कोई टेंशन नहीं, कोई आएगा कोई छीनेगा, कोई मुझसे छीनेगा, कोई मुझे धोखा देगा, फ्रॉड करिए, खत्म, सब चीज खत्म। एक तो ये मुराद, दूसरा फरमाया अल्लाह का सलाम पहुंचेगा उनके लिए। अब ये सलाम तकवीन की शक्ल में आएगा या तशरी की शक्ल में, या सारे अहले बहेश्त के लिए होगा, या फिर ये कि ये डायरेक्ट होगा या इनडायरेक्ट होगा, यानी इनडायरेक्ट मुराद ये कि कुछ फरिश्तों के फरिश्ते आएंगे और मैसेज दे देंगे कि भाई आ जन्नत वालों बात सुनो, अल्लाह सुबहान व तआला की तरफ से हमें भेजा है, अल्लाह सुबहान हुआ था अला, जैसे अंबिया पर सलाम भेजते थे, औलिया पर दुरूद सलाम भेजते थे, आज आप अहले बहेश के ऊपर सलाम और दुरूद भेज रहे हैं, सलाम भेज रहे हैं। एक भी हो सकता है, और हो सकता है कि जो है जैसे कोहतूर में हजरत मूसा ने सुनी थी या अर्श में हमारे हबीब खुदा ने सुनी थी, इस तरह डायरेक्ट आवाज आने लग जाए लंतरानी या मूसा मसलन, फर्ज करें फॉर एग्जाम्पल। अब ये सवाल होगा कि अगर आएगा तो अल्लाह की आवाज बे आवाजी में लहजा क्या होगा, कैसा होगा। अर्श पर जब आप गए थे तो लहजा तो जो था वो हजरत अली अलैहिस्सलाम, जब आवाज आ रही थी कि अल्लाह के रसूल ने फरमाया मुझे ये आवाज आशना लगी, गौर किया तो मालूम हुआ कि जो है ये हजरत मेरे जानशीन हजरत अली अलैहिस्सलाम का लहजा था, क्योंकि अल्लाह का अपना तो कोई लहजा नहीं है, अल्लाह की अपनी तो कोई आवाज नहीं है, तो अल्लाह की आवाज बे आवाजी है, जाहिर है कि कोई लहजा रख रही होगी। तो बहरहाल अब ये नहीं पता कि कयामत कितनी है। अब ये जो लोग हैं यहाँ जो इस लेवल की मार्फत मांगेंगे, जाहिर है कि बहेश के उन हिस्सों में होंगे, जन्नत के उन मकामात उलिया में होंगे, जहां उनके सामने ये हकीकतें मुनकशिफ होंगी, आवाजों को पहचानेंगे, मारिफतों के लेवल इतने ऊंचे होंगे, क्योंकि यही ख्वाहिशात उनकी थी। बहस से पहले उन्होंने खुदा की मोहब्बत और खुदा की चाशनी मांगी थी, मौला के रोजे के हरम में जाकर अपनी दुनियावी किसी डिमांड से पहले खुद मौला की मारिफत मांगी थी कि मौला मुझे अपनी मारिफत अता फरमा, अपनी मोहब्बत में इखलास अता फरमा, मौला विलायत को मुझे समझा दे, मौला इमामत की इताअत मुझे समझा दे, ये मांग कर आए थे जियारत में। तो जाहिर है वो लेवल वही होगा, लेकिन गए थे कि मौला देखें मेरी जो है ना ये मुझे बेटा चाहिए, मेरी ठीक है गलत नहीं किया है ना, तो गलत जन्नत में है इसीलिए तो अच्छा काम किया है, कहेंगे मेरे कारोबार में तरक्की हो जाए, अच्छा फला ये हो जाए, मेरा बेटा ये करे बेटी वो करे, वो इससे आगे उनकी ख्वाहिशात ही नहीं सोची नहीं थी, तो जाहिर है वो भी जन्नत में तो है लेकिन फिर उसी लेवल पर ही रहेंगे वहां पर। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। परवरदिगार आलम से दस बदुआ है कि परवरदिगार कुरान और इतरत के सदके में कुरान और इतरत को समझने की तौफीक, परवरदिगारा इस सूरह मुकद्दस यासीन के सदक़े में, माह मुबारक रमज़ान है, बहार कुरान है, रूह है कुरान है, परवरदिगारा आयमन ने इतनी ताकीद की कि साल भर गाफिल रहते हो, इस महीने में तो कम से कम कुरान से गाफिल मत हो। परवरदिगारा हमें कुरान और इतरत के हवाले में जो हमारी गफलत है उस गफलत को दूर करने की तौफीक अता फरमा। परवरदिगारा दुनिया व आखरत में मारिफत कुरान और इतरत के जरिए से कामयाबी व कामरानी अता फरमा। जो भी हाजरीन हैं, हाजिर हुए हैं, आर्गेनाइज कर रहे हैं, मुख्तलिफ जगहों पर खदमात अंजाम दे रहे हैं, परवरदिगार उनकी तौफीकात खैर में इजाफा फरमा। परवरदिगार हमें रूहानी मानवी اعلیٰ جو ہے درجوں کو طے کرنے کے لیے اس ماہ مبارک رمضان میں گراؤنڈ فراہم فرما اور توفیق عطا فرما. پروردگارہ جو کورونا وبا کی وجہ سے مشرق و مغرب شمال و جنوب میں اس وقت جو مشکلات ہیں ان مشکلات کو حل کرنے کی توفیق عطا فرما, جو مشکلات حل کرنے کی کوشش کر رہے ہیں پروردگارہ ان کی سعی و تلاش و کوشش کو نتیجہ خیز بنا دے. بن نبی و علی و صلوات اللہ وسلامہ علیہ اللہ مسلمان.
اللہم صلی علی محمد و آل محمد. جزاک اللہ, شکریہ.
سلامت رہیں, اگر کوئی ہے سوال تو میں آپ کی خدمت میں ہوں, یا کوئی بھی ایسا ملاحظہ, نہیں تو پھر آپ کی زحمتیں تمام.
جی, دو سوال کیے گئے ہیں وہ چیٹ پہ. تو ایک تو یہ ہے کہ کوئی قرآن کی تفسیر اردو میں, جو کوئی پہلی دفعہ کوئی تفسیر پڑھ رہا ہو اس کے لیے جو مناسب ہو, اگر آپ کچھ ریکمینڈ کر سکیں.
جی, مناسب جو تفسیر اس وقت جو ہے نا پہلی دفعہ جو پڑھ رہا ہے, ایک تو دیکھیں وہ قرآن صرف ایک جلد کی قرآن ہے, ترجمہ ہے, تھوڑا تھوڑا سا ایک ایک دو لائن کی تشریح تفسیر وغیرہ ہے, ایک تو یہ ہے. دوسری جو لکھی ہیں موجودہ دور میں, کیونکہ جو خاص کر ینگسٹرز کے لیے, اور اگرچہ شیعہ جو تفسیری ایک وہ ہے بہت ڈیپلی بھی نہیں گئے, وہ تفسیر نمونہ ہے آیت اللہ مکارم شیرازی کی, ان کے ساتھ انہوں نے لکھا ہے اسپیسیفکلی, ایک ہلکی تفسیر لکھی ہے اور تھوڑا اچھے طریقے سے لکھی ہے کہ عام آدمی کے لیے سمجھ میں آ سکے, ڈیپلی نہیں گئے جیسے تفسیر المیزان ہے یا ابھی آیت اللہ جوادی عاملی کی تفسیر تسنیم ہے, یہ جو ہے اس طرح ڈیپلی نہیں ہے. یا بعض تفسیریں ہیں جو تفسیر روائی ہے, جو بعض اوقات ایسی روایات بھی ہیں جن کی کوئی اتھنٹیسٹی ابھی واضح نہیں ہے, لیکن تفسیر روائی موجود ہے, خود اس روایت کی تفسیر کی ضرورت ہے, تفسیر بیان وغیرہ اس طرح کی جو, یا تفسیر نور ثقلین وغیرہ, وہ خود جو ہے جو روایات ہیں وہ خود تشریح طلب ہیں, کیونکہ ڈائریکٹ انہوں نے کوٹ کیا ہے بجائے اس کے کہ اس کی تھوڑی سی وضاحت کریں, یہ اکیڈمک ذرا ٹھیک ہیں. تو تفسیر نمونہ سب سے بیسٹ ہے ابھی تک جو ہمارے سامنے. دوسری جو تفسیر آ رہی ہے وہ آیت اللہ قرآتی کی تفسیر نور ہے, غالباً مختلف شکلوں میں ہے یہ بھی آیت اللہ قرآتی کی, وہ اور زیادہ سلیس ہے اور زیادہ جو ہے کیا کہتے ہیں اٹریکٹیو بھی ہے, کیونکہ ان کی جو پریزنٹیشن ہے آغا جوادی قرآتی کی وہ بہت ہی پیاری ہوتی ہے, اور عام آدمی کے لیے اور ہم سب کے لیے بہت ہی اچھی ہوتی ہے.
جزاک اللہ, شکریہ. اچھا, یہ دوسرا جو سوال ہے یہ بلکہ آپ خود ہی پڑھ لیں, مجھے اس کو ایکسپلین کرنے میں تھوڑا مشکل ہوگا, یا پھر جنہوں نے سوال پوسٹ کرا ہے اگر وہ خود مائک لے لیں.
کین لکا اللہ بی کنسیڈر ایز اے ایز دا.
السلام علیکم آغا.
علیکم السلام
آغا, یہ کوسچن میرا تھا, میں نے بس یہ پوچھا تھا آپ لوگوں کی اجازت سے کہ کیا لقاء اللہ جو ہے وہ انسانی فطرت کی معراج کا پوائنٹ سمجھا جا سکتا ہے, کہ انسانی فطرت کو اگر نہ دنیاوی طریقوں سے اس کو ملائم کیا جائے تو کیا لقاء اللہ آخری سٹیج ہے, یا اس کے آگے بھی کوئی مقامات ہیں؟
دیکھیں, لقاء اللہ جو ہے نا وہ لقاء یعنی ملاقات, اللہ یعنی اللہ, لقاء اللہ کی ملاقات, اللہ کی ملاقات معلوم ہے مختلف لیولز ہیں اس کے ڈیفینیٹلی, اور جو اعلیٰ و ارفع ترین لیول ہے وہ پیغمبروں اور معصومین کا ہے, وہاں تک غیر معصوم بالکل اس کی انٹری ممکن ہی نہیں ہے, پاسبلٹی نہیں. تو یہ تو پہلو ہی سائڈ پہ ہوگی. اب تھوڑی سینسیٹیو چیزیں ہیں, میں زیادہ ڈیپلی نہیں جاؤں گا, تھوڑی سی ایک دو چیزیں بس جو آ رہی ہیں. دیکھیں, انبیاء اور معصومین علیہ الصلات والسلام بھی اپنے لیول میں, جس کا تصور بھی ہمارے لیے ممکن نہیں ہے, آگے کی منزلوں کے لیے گنجائشات موجود ہیں, جی موجود ہیں, وہ ہم نہیں سمجھ سکتے, میں نہیں پتا. اگر جو ہے کوئی نبی یہ کہتا ہے کہ ربنا ظلمنا انفسنا وان لم تغفر لنا, مثلاً ودنونی ذهب مغاضبا مثلا, لا الہ الا ان سبحانک انی کنت من الظالمین, پتہ نہیں یہ من الظالمین اور یہ اتنے اچھے ورڈز جو یوز ہو رہے ہیں, معلوم ہے کہ یہ ظالمین و ظلمنا انفسنا یہ وہ لیول تو نہیں ہے نیچے. یا فرض کریں حضرت علی علیہ السلام دعائے حضرت خضر جو کہ دعائے کمیل کے نام سے مشہور ہے اور خود مولانا پڑھ رہے تھے, تو وہاں جب حضرت فرما رہے تھے ظلم تو نفسی و تجرا تو بجہلی و سکن تو الا قدیم, تو مطلب کیا تھا اس کو؟ یہاں جب وہاں پر حضرت جو ہے فرماتے ہیں اللہم اغفر لی الذنوب التي تحت كل عصم, اللہم اغفر لی الذنوب التي تغیر النعم, حضرت یہ پڑھ رہے ہیں تو مراد کیا ہے اس کی؟ یہ میرے خیال میں اس وادی میں ہم نہ جائیں, لہٰذا تو وہ تو ادھر ہو گیا. اب آتے ادھر نیچے لکھا اللہ, ڈیفینیٹلی ہمارے پاس جو ہمارا اپنا ہمارے لیے جو عام انسانوں کے لیے ہے لکھا اللہ کا مرحلے موجود ہیں, اور اب ہم مثلاً مثالیں دیتے ہیں عام جو سمجھنے کے لیے بہترین ایک مثال ہے وہ یہ ہے کہ کہنے کی آخری سٹیج کسی غیر معصوم شخص کی کیا ہو سکتی ہے, آخری سٹیج. اور باپ کہتے ہیں کہ وہ تالی تلو عصمت میں پہنچتا ہے, یعنی تالی تلو عصمت معصومین میں پہنچتا ہے. مطلب کیا؟ مطلب یہ کہ اگر کیونکہ اردو مزاج کے حساب سے بات کرنا زیادہ بہتر ہوگا کیونکہ سنسیٹیو پوائنٹ بھی ہے, یعنی وہ ایک عام آدمی جو آئے تطہیر سے باہر ہے وہ جو ہے اس لیول تک پہنچ سکتا ہے کہ معصومین کے قدموں کی خاک پہ پہنچ جائے وہ, یعنی معصومین کے قدموں کے نیچے خاک اگر ہم فرض کریں قدم بھی نہیں ظاہر ہے اس خاک کے نزدیک پہنچ سکتا. اب اس کی اس کو تھوڑا سا اندر جا کے کھولیں اس کے عرفانی مطلب کیا ہے اس کا, تو یہ ایک لمبی بحث ہوگی اور میرے خیال میں وداؤٹ پریپریشن مجھے اس بحث میں کودنا بھی نہیں چاہیے اور آپ لوگوں کو بھی شاید اس بحث میں نہیں کودنا چاہیے, اور ابھی ہم نہ کودیں تو اچھا ہے. ایک اور ایگزامپل دیتا ہوں, دیکھیں حضرت عالمدار عباس علیہ السلام و حضرت زینب کبرا سلام اللہ علیہ, یہ آیت تطہیر کے زمرے میں تو نہیں ہے لیکن معصومین ہیں کہ نہیں ہے؟ حضرت علی اکبر حضرت علی اسکر آیت تطہیر کے زمرے میں نہیں ہے لیکن معصومین ہیں کہ نہیں ہے؟ ڈیفینیٹلی معصومین ہے. تو ان کا مقام عصمت کیا ہوگا؟ تطہیر آئے تطہیر کے زمرے میں, کیونکہ آئے تطہیر ایک آئیڈینٹیفائی شدہ اور اعلان شدہ چیز ہے, مقام عصمت ان کا کیا ہوگا, لیول کیا ہوگا مقام عصمت؟ حضرت زینب سلام علیہ کے جو خطبات ہیں اس سے مقام عصمت زینبی واضح ہے, علمدار عباس علیہ السلام کے جو اقدامات ہیں اس سے بھی مقام عصمت عباسی واضح ہے. بہرحال ایک مثلا یہ بھی تو ہمارے سامنے ہے. اب عام آدمی کے لیے مثلا آتے ہیں تو کہتے ہیں جی کہ فلانی مثلا بعض عرفا کے بارے میں یا بعض ہمارے علماء و مجتہدین کے بارے میں دوسرے عرفا و مجتہدین نے یہ کہا ہے کہ فلاں جو تھا وہ تالی تلو عصمت پہنچا تھا. مثلا ہے یہ ہوا ہے ایسا کہتے ہیں, ہم نہیں سمجھ سکتے ان چیزوں کو کہ مطلب کیا ہے اس کا. تالی تلو عصمت پہنچا ہے, یہ لکھا اللہ کی جو آخری سٹیج ہو سکتی ہے, یعنی عام فہم اس میں وہ یہ ہو سکتا ہے تالی تلو عصمت.
بہت شکریہ آغا, تھینک یو ویری مچ.
سلامت رہیں انشاءاللہ, انشاءاللہ کسی دن خدا نے توفیق دی اور مصلحت الہی ہوئی تو انشاءاللہ ہم اس طرح کے جو موضوعات ہیں جو نظریاتی نظری جو عرفان ہے کہ جو میں علماء کیا کہتے ہیں وہ ذرا انشاءاللہ کسی دن ڈسکس کریں گے, ذرا جو ٹیکنیکل لینگویج کے ساتھ جو ہے نا انشاءاللہ ہوتا. سب سلامت رہیں اور التماس سے دعا دعاؤں میں یاد رکھیں. فی امان اللہ.
جزاک اللہ, فی امان اللہ, خدا حافظ.